यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता, द्विपक्षीय हित एवं चासोका विविध विषयमा छलफल। गृहमन्त्री ओम प्रकाश अर्यालद्वारा फागुन 21 हुने निर्वाचनका सम्बन्धमा निर्वाचन आयोगसँग छलफल। निर्वाचनका लागि आर्थिक समस्या नहुने अर्थमन्त्री रामेश्वर खनालको भनाई। उद्योग व्यवसायमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन उद्योग व्यवसायीको सरकारसँग माग र लिबियाको पूर्वी तटमा डुंगा पल्टिँदा 61 जना आप्रवासी बेपत्ता।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। आज असोज 3 गते अर्थात संविधान दिवस, संविधान दिवस तथा राष्ट्रिय दिवस 2082 अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान 8:30 बजे सैनिक मंच टुनीखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरिएको छ। समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ। अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकी लगायतका कार्यक्रम भने स्थगन भएका छन्। नेपाली जनताको लामो बलिदानपूर्ण र लामो संघर्षपछिको उपलब्धि स्वरूप संविधान सभाबाट नेपालको संविधान 2072 असोज 3 गते घोषणा भएको थियो। मुलुकमा भएको दोस्रो संविधान सभाको निर्वाचनपछि गठित संविधान सभाले अथक मेहनत र लामो छलफलपछि नेपालको संविधान 2072 जारी गरेको थियो। विक्रम सम्वत 2072 असोज 3 गते राति नयाँ बानेश्वर स्थित तत्कालीन संविधान सभा बैठक स्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो। संविधान दिवसका अवसरमा सैनिक मंच टुनीखेलमा आयोजना हुने कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीड़नको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनु भएको छ। संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई एकजुट हुने प्रेरणा दिनेछ भनी शुभकामना व्यक्त गर्नुभएको हो। उपराष्ट्रपति रामसाय प्रसाद यादवले संवैधानिक अंग तथा निकायमा समावेशी सिद्धान्तको पूर्ण पालना गर्नु सबै पक्षको सक्रियता एवं प्रतिबद्धता अपरिहार्य हुने बताउनु भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दिवस 2082 अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले मौलिक हकहरूको अक्षरश कार्यान्वयन, संघीय संरचनाको सुदृढीकरण, शक्ति स्रोतको न्यायचित बाँडफाँड र प्रदेश तथा स्थानीय तहलाई संविधान सम्मत अधिकार सम्पन्न बनाउने कार्यमा सबै पक्षको सक्रियता एवं प्रतिबद्धता अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रतिनिधि सभा नभएको वर्तमान अवस्थामा जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न राष्ट्रिय सभा सदैव क्रियाशील रहने विश्वास दिलाउनु भएको छ। संविधान दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदी बहिनी दाजुभाइमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै दाहालले संविधान कार्यान्वयन आन्दोलनबाट प्राप्त उपलब्धिहरू को र सुरक्षा र त्यसको पूर्ण पालनामा लाग्न सबैलाई आग्रह गर्नुभएको छ। सभामुख देवराज घिमिरेले आजको नेपाली जनताले संविधान सभामुख देवराज घिमिरेले नेपाली जनताले संविधान विरोधी गतिविधिलाई समयमै बुझ्न सके मात्र संविधानको रक्षा र विधिको शासनको प्रवर्धन हुने विश्वास व्यक्त गर्नुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस 2082 सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले संविधान घोषणा भएको एक दशक पुग्न 10 दिन बाँकी रहँदा गत भदौ 23 र 24 गते भएको जेनजी पुस्ताले गरेको आन्दोलनले मूलत समाज र राष्ट्रलाई नयाँ सोचका साथै पारदर्शिता र सुशासन दिनुपर्ने महत्वपूर्ण चेतना दिएको उल्लेख गर्नुभएको छ। संविधान दिवसका अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले पटक पटक गरेको क्रान्ति संघर्ष र लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण उपलब्धि भएको बताउनु भएको छ। संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने उल्लेख गर्दै संविधान र लोकतन्त्रको रक्षा मार्फत राष्ट्रको स्वतन्त्रता को रक्षा गर्नु सबै नेपालीको साझा कर्तव्य भएको बताउनु भएको छ। मन्त्री परिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले आगामी दिनमा देशमा समुन्नत लोकतन्त्र उन्मुख संवैधानिक अभ्यास विकास भई नेपालीको चाहना र आकांक्षाले नयाँ मार्गचित्र तय गर्ने विश्वास व्यक्त गर्नुभएको छ। संविधान दिवसका सन्दर्भमा सहकर्मी यशोदा अधिकारीले तयार पारेको रिपोर्ट।
नेपालको राजनीतिक इतिहासमा पटक पटक भएका आन्दोलनका उपलब्धिका रूपमा नेपालको संविधान 2072 जारी भएको 10 वर्ष पूरा भएको छ। संविधानको मर्म अनुसार नागरिकका मौलिक हकहरूको कार्यान्वयनदेखि राज्य शक्तिहरूबीचको सम्बन्धमा समेत यतिखेर समीक्षा गर्ने समय आएको छ। समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा लोकतान्त्रिक मूल्य मान्यता सहितको समतामूलक समाज निर्माण गर्ने संकल्प 2072 सालको संविधानले गरेको छ। त्यस्तै मानवाधिकारको रक्षा पूर्ण प्रेस स्वतन्त्रता सुशासन र समृद्धिका लागि यो संविधान अग्रगामी मानिए पनि केही राजनैतिक दलहरूका सत्ताप्रतिको तीव्र मोहका कारण मुलुकमा सोचे जस्तो सुशासन कायम हुन सकेन। हजारौं युवाहरूले स्वदेशमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा जान बाध्य हुनु पर्यो। यस अवधिमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू पटक पटक सरकारको नेतृत्वमा पुगे। फलत जनतामा लामो समयदेखि गुम्सिएर रहेको असन्तुष्टि जेनजीको नाममा सड़कमा पोखिन पुग्यो, जसका कारण दलहरू पनि नागरिक सरकार मार्फत लिग बाहिर जान थालेको अवस्थालाई सही दिशा दिन बाध्य भए। अहिलेको राजनैतिक परिस्थिति संविधानको सही कार्यान्वयन हुन नसक्दाको परिणाम भएको विचार व्यक्त गर्नुहुन्छ कानूनविद टीकाराम भट्टराई।
प्राविधिक रूपमा हेर्दा संविधान ठिकै छ, कार्यान्वयन भए जस्तो देखिन्छ, तर संविधानको मर्म र भावना अनुरूप संवैधानिक संस्कृतिको विकास नभएको कारणले गर्दा यो संविधानप्रति असन्तुष्टिको अवस्था छ। तर यसभित्रको सुखद कुरा के छ भने यति धेरै असन्तुष्टि हुँदाहुँदै पनि यो संविधानलाई फ्याँक्नुपर्छ भन्ने शक्ति अहिले पनि अत्यन्त सानो संख्यामा छ।
संविधानले दिएको हक अधिकार कार्यान्वयनमा समस्या देखिँदा बढ्दै गएका असन्तुष्टिले पछिल्लो समय नेपालको राजनीतिमा नयाँ अध्यायको शुरूआत भएको छ। भदौ 23 र 24 गतेको जेनजी पुस्ताको आन्दोलनपछि नयाँ सरकार गठन भई आगामी फागुन 21 गते आम निर्वाचनको मिति तोकिएको छ। जेनजी युवाहरूले मूलत भ्रष्टाचारको विरोध गर्दै राजनीति र सरकारको नेतृत्वमा युवा पुस्ताको सहभागितालाई जोड़ दिँदै आएका छन्। युवाहरूको योगदानका रूपमा गठन भएको सरकारले राजनीतिक दलहरूलाई समेत साथमा लिएर तोकिएको समयमा निर्वाचन गराउन सके संविधानको रक्षा हुने कानूनविद भट्टराईको भनाइ छ।
लिग भन्दा बाहिर गएको संविधानलाई लिगमा ल्याउने भनेको कि आन्दोलनबाट, कि अदालतले संसदको पुनर्स्थापना गरेर, कि निर्वाचनबाट। त्यो मध्ये निर्वाचनद्वारा संसदको पुनर्स्थापना नै सबभन्दा बलियो र संविधान सम्मत विकल्प हुन सक्छ। आउने निर्वाचन स्वतन्त्र सक्षम र प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि अन्तरिम सरकारले दलहरूलाई समेत विश्वासमा लिएर काम गर्नु पर्यो। असंवैधानिक कुनै पनि अध्यादेशहरू जारी गर्नेतर्फ सरकार लाग्नु भयो भएन, निर्वाचन बिचोलिन सक्ने कुनै पनि क्रियाकलापहरू यो सरकारले गर्नु भएन।
छ महिनाभित्र निर्वाचन गरेर नयाँ निर्वाचित जनप्रतिनिधिलाई सत्ताको बागडोर हस्तान्तरण गर्ने गरी गठन भएको सरकारले निर्वाचनमा ध्यान केन्द्रित गर्न थालेको छ। मतदाता नाओली निर्वाचनमा खटिने कर्मचारीको छनौटदेखि निर्वाचन सामग्री उत्पादन समेतको काम सकिएपछिको 120 दिनको अवधिमा निर्वाचन गराउन सकिने विगतका अभ्यासहरू छन्। त्यस हिसाबले हेर्दा आम निर्वाचनका लागि 6 महिनाको अवधि पर्याप्त हुने देखिन्छ। पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती भने राजनीतिक दलहरूको भूमिकालाई सक्रिय नबनाउँदासम्म तोकिएकै समयमा निर्वाचन हुनेमा अन्यल रहेको बताउनुहुन्छ।
हामी जति दिन कुरा मात्रै गर्दै रहन्छौँ, निर्णय गर्दैनौ, तबसम्म चाहिँ हुन्छ भनेर मैले आज भने पनि गलत हुन्छ, हुँदैन भन्न पनि अस्थिलो छ।
संविधानले नागरिक अधिकारको प्रत्याभूति र कर्तव्यहरूको निर्धारण गर्नुका साथै राज्यका शक्तिहरूको बाँडफाँड र सरकारको शक्ति र कार्यहरूको सीमाङ्कन समेत गरेको हुन्छ। सोही मर्म अनुसार संवैधानिक संस्कृतिको विकास गर्न सरकार, राजनीतिक दल परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने युवा पुस्ताले सक्रियता देखाउनु पर्ने भएको छ। यसोदा अधिकारी, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सहकर्मी यशोदा अधिकारी। प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हिजो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच नेपालको पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल भएको हो। फोन वार्तामा प्रधानमन्त्री कार्कीले नेपाल र भारतबीचको सदियौं पुरानो र मैत्रीपूर्ण सम्बन्ध रहेको स्मरण गर्नुभयो। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अमेरिकाका राजदूत डीआर थम्सनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको भेटमा उहाँहरूबीच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। हिजै प्रधानमन्त्री कार्कीसँग नेपालका लागि चिनिया राजदूत चेन संगले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटमा प्रधानमन्त्री कार्कीले नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध ऐतिहासिक एवं घनिष्ठ रहेको र एक चीन नीतिप्रति नेपाल सदैव प्रतिबद्ध रहेको बताउनुभयो। गृहमन्त्री ओम प्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने प्रष्ट पार्नु भएको छ। निर्वाचन आयोगसँग हिजो भएको छलफलमा गृहमन्त्री अर्यालले 2082 फागुन 21 गते तोकिएको समयमा निष्पक्ष र भयरहित ढंगबाट निर्वाचन गराउन सुरक्षाको उचित प्रबन्ध मिलाउने बताउनुभयो। गृहमन्त्री अर्यालले मित भई ढंगबाट निर्वाचन गर्नका लागि आवश्यक स्रोत साधन र जनशक्तिमा कमी हुन नदिने प्रतिबद्धता जनाउनु भयो। गृहमन्त्री अर्यालले निर्वाचनको स्वीकार्यता बढ़ाउनका लागि आवश्यक कानून तथा अन्य सुधारका लागि सरकार तत्पर रहेको पनि उल्लेख गर्नुभयो।
सरकार भएरै ढंगबाट निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको छ। मितव्यय ढंगबाट निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक स्रोत साधन र जनशक्ति कमी हुन दिइने छैन तथा समयमा नै उपलब्ध गराइनेछ। निर्वाचनमा मतदान गर्न योग्य भइसकेका तर नामावलीमा समावेश नभएका मानिसहरूलाई समावेश गर्न, जनतालाई बढ़ी भन्दा बढ़ी छनौटको अवसर प्रदान गर्नको लागि, नयाँ दलहरू दर्ताको लागि अवसर प्रदान गर्न एवं निर्वाचनको स्वीकार्यता बढ़ाउनको लागि निर्वाचन आयोगले उपयुक्त देखेका अन्य कार्यहरू गर्न आवश्यक पर्ने कानूनी एवं अन्य सुधारको लागि सरकार तयार रहेको ब्यौरा पनि म यसै कार्यक्रमबाट जानकारी गराउन चाहन्छु।
मन्त्री अर्यालले जेएनजीहरूको विद्रोहबाट नयाँ सरकार र नयाँ निर्वाचनको अवस्था सिर्जना भएकाले उनीहरूको उमेरका मतदातालाई बाहिर राखेर निर्वाचन गर्न नसकिने भएकाले त्यस उमेर समूहका नागरिकको मतदानको अधिकार सुनिश्चित गर्न कानून संशोधन आवश्यक रहेको औल्याउनुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति घोषणा भएपछि आयोग निर्वाचनको तयारीमा जुटेको बताउनुभयो।
निर्वाचन प्रयोजनलाई पूर्व तयारी हामीले शुरू गरिसकेका छौँ। स्वच्छ निष्पक्ष भएरै निर्वाचन गर्ने र अति मितव्ययी निर्वाचन गर्ने र निर्वाचन आयोगको निष्ठामा कसैले शंका गर्ने ठाउँ रहँदैन भन्ने कुरो आयोगले विश्वास गर्छ। अहिलेको वर्तमान परिवेश कस्तो छ भनेदेखि मुलुकमा पूरै शान्ति सुरक्षाको स्थिति अलिकति खलबलिएको छ, यो सबै हामीले जानेकै विषय हो। निर्वाचनको लागि शान्ति सुरक्षा अत्यन्त महत्वपूर्ण कुरा हो। शान्ति सुरक्षा बिना निर्वाचन सम्पन्न हुँदैन।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले परिवर्तनको माग बमोजिम आवश्यक कानून संशोधन गरेर सबैको अधिकार सुनिश्चित गर्न आयोग बाधक नबन्ने पनि स्पष्ट पार्नुभयो। गृहमन्त्री ओम प्रकाश अर्याल हिजो प्रहरी प्रधान कार्यालय जानुभई जेनजी आन्दोलनका क्रममा क्षति भएको विषयमा जानकारी लिनुभएको छ। सो अवसरमा उहाँले उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा समर्पित हुन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ। अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुन 21 हुने प्रतिनिधि सभा सदस्यको चुनावलाई आवश्यक बजेटका लागि दात्री निकायको मुख ताक्नु पर्ने अवस्था नरहेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनको नवनिर्वाचित कार्य समितिसँग हिजो भएको भेटमा उहाँले चालू आर्थिक वर्षको बजेटमा आयोजना बैंकमा प्रविष्ट नगरेका 1300 भन्दा बढ़ी आयोजना फेला परेको र ती आयोजनाका लागि विनियोजित करिब 1 खर्ब 10 अर्ब बजेट भेटिएको जानकारी गराउनुभयो। अर्थमन्त्री खनालका अनुसार सरकारले निर्वाचनका लागि विनियोजन भएर बाँकी रहेको रकम पुनर्निर्माणमा लगाउने तयारी गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नागरिक समाजका अगुवाहरूले वर्तमान सरकारको मुख्य कार्यभार तोकिएको मितिमा स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने रहेको बताउनु भएको छ। राष्ट्रपति पौडेललाई हिजो ज्ञापन पत्र बुझाउनु हुँदै उहाँहरूले समयमै निर्वाचन सम्पन्न गराउनु र संवैधानिक व्यवस्थालाई यथावत रूपमा क्रियाशील गराउनु सरकारको दायित्व रहेको उल्लेख गर्नुभएको हो। नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसायमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले हिजो गृहमन्त्री ओम प्रकाश अर्यालसँग मन्त्रालयमा भेट गरी मर्यादित रूपमा व्यवसायका लागि शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको हो। सभामुख देवराज घिमिरेले जेएनजी आन्दोलनका क्रममा जलेको संघीय संसद भवनको अनुगमन गर्नुभएको छ। संघीय संसदको भवनको हिजो अनुगमन गर्दै सभामुख घिमिरेले आन्दोलनपछि देशले बेहोरेको पीड़ा दुखद रहेको भन्दै सबै मिलेर उठाउने जिम्मेवारी भएको बताउनुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभाका चार विषयगत समितिका सभापति र सचिवहरूलाई समितिका बैठक तथा काम कार्यवाहीहरू नियमित गर्न निर्देशन दिनुभएको छ। सिंहदरबार स्थित कार्यकक्षमा हिजो बदलिएको राजनीतिक परिस्थितिको सन्दर्भमा राष्ट्रिय सभाका समितिका सभापति र सचिवहरूसँग छलफल गर्दै अध्यक्ष दाहालले समितिका बैठक तथा काम कार्यवाहीहरू नियमित गर्न निर्देशन दिनुभएको हो। जेएनजी पुस्ताको आन्दोलनका क्रममा घाइते भएका मध्ये 153 जनाको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ। आन्दोलनमा घाइते भएकाहरूको काठमाडौँ उपत्यकाका 16 र उपत्यका बाहिरका 16 गरी 32 अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेएनजी आन्दोलनमा शहादत प्राप्त गर्ने सबै शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। उहाँले विज्ञप्तिमा 24 गतेको आन्दोलनमा घुसपैठ गरी दलको कार्यालय र नेताहरूको निजी निवासमा आक्रमण तथा आगजनी जस्ता आपराधिक क्रियाकलाप भएको प्रति भर्सना गर्नुभएको छ। भदौ 23 र 24 गते जेएनजी पुस्ताको आन्दोलनका क्रममा आगजनी गरेर ध्वस्त पारिएको सर्वोच्च अदालतमा हिजो त्रिपाल टाँगेर इजलास सञ्चालन गरिएको छ। हिजो दुईवटा मुद्दामा इजलास सञ्चालन गरिएको सर्वोच्च अदालतले जनाएको छ। नेपालमा हरेक जसो ठूला राजनीतिक तथा सामाजिक परिवर्तनले शिक्षा क्षेत्रमा समेत परिवर्तन ल्याएको पाइन्छ। सुशासन र रोजगारीको माग गर्दै पछिल्लो पटक भदौ 23 र 24 गते भएको विद्यार्थीहरूको आन्दोलनपछि अन्य क्षेत्रसँगै शिक्षा क्षेत्रको समेत समयानुकूल सुधार हुने अपेक्षा गरिएको छ। संवाददाता केशव ढुङ्गानाको रिपोर्ट।
आजको शिक्षाले व्यक्ति समाज र सिंगो राष्ट्रको भविष्य निर्धारण गर्दछ। त्यसैले समयको परिवर्तनसँगै शैक्षिक प्रणालीमा समेत समयानुकूल परिमार्जन गर्दै जानुपर्दछ। पछिल्लो समय उच्च शिक्षा तथा अवसरका लागि नेपाली युवा विद्यार्थीको विदेशीकरण बढ्दै जानु, बढ्दो बेरोजगारी तथा भ्रष्टाचार नियन्त्रणको माग गर्दै युवाहरू आन्दोलित हुनु जस्ता घटनाक्रमले अब नेपालको शिक्षा क्षेत्रमा के कस्ता सुधार र परिमार्जन गर्न आवश्यक छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठाएको छ। अहिले युवा विद्यार्थीमा देखिएको विदेश मोह कम गर्दै स्वदेशमै अवसरको खोजी गर्ने वातावरण बनाउनका लागि शिक्षालाई रोजगारी र रोजीरोटीसँग जोड्न सक्ने गरी सुधार गर्नुपर्ने आफूहरूको माग रहेको बताउनुहुन्छ विद्यार्थी एवं जेनजी आन्दोलनका घाइते आदित्य दाहाल।
एजुकेसन सिस्टम अलिकता बलियो बनाइनु पर्यो, अब सक्दो त अहिले नै फ्री गराउन नसके पनि। नेपाल कृषि प्रधान देश हो तर कृषि पढ्न लाज लाग्छ, यहाँ कृषि पढिहाल्यो भने पनि 10-15 हजारको जब गर्नुपर्छ, लाखौँ खर्च गरेर कृषि पढ्यो भने बाहिर गएर खेत खन्नुपर्छ होइन, त त्यो कुरामा लुकाप्र भएको छैन। प्लस जबको कुरामा जब क्रिएसन छैन, अब नेपालमा जब नभइसकेपछि रसिया युक्रेनको वार हुँदाखेरि अब 4-5 लाखमा बिकेर उता आर्मी हुन पुगे।
सार्वजनिक शिक्षाको स्तर खस्कँदै जानु र निजी विद्यालयको शुल्क महँगो हुनुले अभिभावकहरूले आफ्नो कमाईको ठूलो हिस्सा बालबच्चाको शिक्षामा खर्च गर्नुपर्ने अवस्था छ। यसरी अभिभावकको खर्च गर्ने क्षमता अनुसार फरक फरक शिक्षा प्रणालीले सामाजिक विभेदलाई बढाउने भएकाले सार्वजनिक शिक्षाको सुधार गरी गुणस्तरीय शिक्षामा सबै क्षेत्र वर्ग र समुदायको पहुँच सुनिश्चित गर्नु आवश्यक देखिन्छ। शिक्षाविद केदार भक्त माथेमा,
हामीले सार्वजनिक विद्यालयलाई बलियो राम्रो बनाउनै पर्छ। अहिले त हामीले बजेट पुगेन, शिक्षक पुगेन भनेर चाहिँ अब सार्वजनिक शिक्षालाई चाहिँ पछाडि घचडिरहेको छ। हामीले जबसम्म सार्वजनिक विद्यालयहरू चाहिँ बलियो हुँदैन तबसम्म शिक्षामा विभेद भइरहन्छ। कसैले चाहिँ कस्तो स्कुल जाने, कोही कस्तो स्कुल जाने, कोही कस्तो स्कुल जाने, र गरिबका छोराछोरीहरू जो सार्वजनिक विद्यालय जान्छ उनीहरूले शिक्षा राम्रो नपाउने भएपछि चाहिँ राम्रो कलेजमा पढ्दा हुन सक्दैन, उनीहरूले स्कलरसिप पाउँदैन होला, माथि युनिभर्सिटी जान सक्दैन।
शिक्षाको सुधारका लागि अभिभावक तथा विद्यालय व्यवस्थापनसँग जोडिएका अन्य निकायको तुलनामा शिक्षकको भूमिका बढी हुने शिक्षाविदहरूको भनाइ छ। शिक्षकको क्षमता विकासमा जोड़ दिई शिक्षण सिप र शैलीमा सुधार ल्याउन सके शिक्षा क्षेत्रका अधिकांश समस्या समाधान हुने अर्का शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाको भनाइ छ।
शिक्षकको पढाउने शैली समस्या हो। विश्वविद्यालयका शिक्षक होस् कि स्कुलको शिक्षक होस् कि कलेजका शिक्षक होस्, उनको पढाउने शैली चाहिँ नि समस्या हो, किनभने युवाहरू बदले पढाउने शैली बदलेनन्, त्यो चाहिँ नि समस्या हो। पाठ्यक्रम पाठ्यपुस्तक भने अब शिक्षकै हल्ल्याउने चिज त हो नि, शिक्षकले त त्यसलाई बदल्न सक्छ नि त। त्यसैले प्राज्ञिक दुनियाँ हो भनेदेखि पढ्ने नै कुरा गरौँ, बरु पढ्ने कसरी हो, प्रविधिमा कसरी पढ्ने, किताबमा कसरी पढ्ने, समाजमा कसरी पढ्ने, पढ्ने हो भने त्यो तरिकामा लिएर जाउँ। गरिखाने कुरा हो भने छोटो अवधिको तालिमको किसिमको चिन्तन गरौँ, इन्टर्न्स तालिम वा अर्को किसिमको तरिका गरौँ, सम्भावनाको कुरोहरू हेर्ने अर्को बाटो हो।
शैक्षिक क्षेत्रको सुधारले समाजका अन्य समस्या समाधानको समेत ढोका खोल्दछ। त्यसैले समयमै विद्यार्थीको माग र राष्ट्रको आवश्यकता अनुरूप शिक्षा क्षेत्रमा सुधार र परिमार्जनका लागि राज्यको ध्यान जानु आवश्यक देखिन्छ। केशव ढुङ्गाना, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो संवाददाता केशव ढुंगाना। बाजुराको हिमाली गाउँपालिकाका बाढ़ी पीड़ितले एक महिना बितिसक्दा समेत राहत पाउन सकेका छैनन्। गत साउन 28 गते गाउँपालिकाको वड़ा नम्बर 1 बिछया क्षेत्र कवाड़ी खोलामा गएको बाढ़ीले 100 भन्दा बढ़ी निजी घर तथा विभिन्न सरकारी संरचनामा समेत क्षति पुर्याएको थियो। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
हिमाली गाउँपालिका वडा नम्बर 1 बिछ्याकी धनदेवी बोहरा धनदेवीको जस्तै पीड़ा हाल बिछ्या बाढ़ी पहिरोबाट विस्थापित प्राय सबै स्थानीयले बेहोरिरहेका छन्। गाउँपालिकाको वडा नम्बर 1 बिछ्या क्षेत्र कोवाडी खोलामा साउन 28 गते आएको बाढ़ीले स्थानीयलाई घरबार विहीन बनाएको थियो। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोले उठीवास हुन पुगेको एक महिना बितिसक्दा समेत सरकारद्वारा व्यवस्थापनको आश्वासन बाहेक आवश्यक राहत पाउन नसकिएको उनीहरूको गुनासो छ। अर्का बाढ़ी पीड़ित स्थानीय आइसिंह बोहरा, बाढ़ीले विस्थापित भएका वडा नम्बर 1 बिछ्याका 8 तथा वडा नम्बर 5 कवाडीका करिब 1 दर्जन परिवार अझै पालमुनि रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ। गाउँपालिका र वडा कार्यालयको समन्वयमा सामान्य राहत सामग्री उपलब्ध गराइएको भए पनि आवश्यक राहत र पुनर्स्थापनाको व्यवस्था नहुँदा पीड़ितहरू झन असुरक्षित बन्दै गएको बताउनुहुन्छ। वडा नम्बर 1 का वडा अध्यक्ष जोख्या भण्डारी
उहाँहरूलाई अहिलेसम्म चामल त्रिपाल दिन सकेका छौँ। अन्य पहलका लागि प्रहरी मुचुलका सहित ओडाबाट पालिका पठाइसकेका थिए, अहिलेसम्म पनि बस्ने ठाउँ छैन, पालमै बसिरहनु भएको छ।
बाढीले छेद विच्छेद बनाएको सो क्षेत्र मानव बस्ती बसाल्न उपयुक्त नरहेको ठहर गर्दै हिमाली गाउँपालिका र जिल्ला विपद व्यवस्थापन समितिको बैठकले बस्ती स्थानान्तरणको राय सहित संघ प्रदेश सरकारलाई अनुरोध गरिएको भए पनि कुनै प्रतिक्रिया नआएको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल।
पूर्ण क्षति तथा आंशिक क्षति भएर बस्न नमिल्ने घरहरूलाई पुननिर्माणका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौँ मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेश धनगढी कैलालीलाई अनुरोध गर्ने तथा अन्य तत्काल राहतका लागि यस जिल्लाका सबै स्थानीय तह संघ संस्थालाई अनुरोध गर्ने जिल्ला विपद व्यवस्थापन समितिको निर्णय रहेको छ।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो बाजुराबाट संवाददाता राजेन्द्र बिकल। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयुक्तले लिबियाको पूर्वी तटमा डुंगा पल्टिँदा 61 जना आप्रवासी बेपत्ता भएको जनाएको छ। 74 यात्रु बोकेको जहाज डुब्दा 13 जना मात्र बाँच्न सफल भएका छन्। आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आईओएमका अनुसार गत आइतबार अर्को डुंगा दुर्घटनामा 50 सुडानी नागरिकको मृत्यु भएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
महालेखा नियन्त्रकको कार्यालयले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जोडेपछि अब अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको छ। अर्थमन्त्री रामेश्वर खनाल र मुख्य सचिव एकनारायण अर्यालले बिहिबार संयुक्त रूपमा त्यस सम्बन्धी अन्तरावद्धता सेवा शुभारम्भ गर्नुभयो। यसरी अन्तरावद्धता शुरू भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकका लागि राजस्व भुक्तानी प्रक्रियाले सेवा प्रवाह कागजरहित बनाउन सहयोग पुग्ने महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता दीपक लामिछानेले बताउनुभयो। नेपाल चेम्बर अफ कमर्सले अहिलेको परिस्थितिमा उद्यमी व्यवसायीको मनोबल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन सरकारको ध्यान आकर्षण गराएको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको टोलीले बिहिबार गृहमन्त्री ओम प्रकाश अर्यालसँग भेट गरी आन्दोलनका क्रममा भएको क्षतिले व्यावसायिक वातावरणमा नकारात्मक असर परेको भन्दै व्यावसायिक स्थिरताका लागि शान्तिपूर्ण वातावरण निर्माण गर्न ध्यान आकर्षण गराएको हो। हालैको आन्दोलनपछि बिहिबार पहिलो दिन खुलेको शेयर बजारमा 3 पटक नेगेटिभ सर्किट ब्रेक लागेको छ। शेयर बजार एकै दिन 6% घटेपछि बिहिबारका लागि कारोबार स्थगित भएको थियो। शेयर बजार 6% घट्दा नेप्से परिसूचक 160 अंकले घटेर 2511 बिन्दुमा झरेको छ। चीनबाट आयात हुने वस्तु मुस्ताङ स्थित कोरोला नाकाबाट उल्लेख्य मात्रामा आउन थालेपछि मुस्ताङ भन्सार कार्यालयले गएको 3 दिनमै करिब 10 करोड़ रूपियाँ राजस्व संकलन गरेको छ। मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले अहिले दशैं लक्षित माल वस्तुको आयात बढ्दा राजस्व संकलन पनि बढ़ेको बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
दोस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको पहिलो खेलमा दर्शक टिकट बिक्रीबाट प्राप्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ। नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले बिहिबार उद्घाटन खेलको रकम राहत कोषमा जम्मा गरिने घोषणा गर्नुभयो। एनपीएल मंगिर 1-27 गतेसम्म त्रिवी क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा साबिक विजेता जनकपुर बोल्स सहित सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली एक्स, चितवन राइनोज, काठमाण्डु गोर्खाज र विराटनगर किङ्स गरी 8 फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। फ्रेन्चाइज टोलीले रिटर्न र अक्सन मार्फत घरेलु खेलाड़ी अनुबन्ध गरिसकेका छन्। एएफसी फुटसल एसियन कप 2026 छनौटमा सहभागिता नजनाएका कारण नेपाललाई 10,000 अमेरिकी डलर जरिवाना गरिएपछि फुटसल निर्देशक राज महर्जनले राजीनामा दिनुभएको छ। एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल एन्फालाई पत्र लेखेर नेपाललाई 10,000 अमेरिकी डलर करिब 14 लाख रूपियाँ जरिवाना सहित यसै फुटसल प्रतियोगिताको अर्को संस्करणमा समेत भाग लिन नपाउने कार्यवाही समेत गरेको छ। महर्जनले बिहिबार एन्फा अध्यक्ष पंकज विक्रम निम्बोङलाई पत्र मार्फत राजीनामा दिएको जानकारी गराउनु भएको हो। महर्जनले पत्रमा एन्फा सचिवालयको लापरवाहीका कारण प्रतियोगितामा नेपालको सहभागिता नभएको आरोप पनि लगाउनु भएको छ। एन्फाले 2080 साल पुष 16 गते महर्जनलाई एन्फा अन्तर्गत फुटसलको निर्देशकमा नियुक्त गरेको थियो। पाकिस्तान एसिसी टी20 एसिया कपको सुपर चारमा प्रवेश गरेको छ। दुवै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार राति भएको खेलमा पाकिस्तानले घरेलु टोली यूएईलाई 41 रनले हरायो। जीतसँगै समूह एमा 3 खेलबाट 4 अंक बनाएको पाकिस्तान दोस्रो स्थानमा छ। समान खेलबाट 2 अंक बनाएको यूएई प्रतियोगिताबाट बाहिरिएको छ। यस समूहबाट यसअघि नै भारत सुपर चारमा पुगिसकेको छ। जीतका लागि 147 रनको लक्ष्य पछ्याएको यूएई 17.4 ओभरमा सबै विकेटको क्षतिमा 105 रन समेटिएको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाड़ी भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। सोही प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.4 डिग्री सेल्सियस, वर्षा 16.7 मिलीमिटर। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:51 भयो भने सूर्यास्त भरे साँझ 6:05 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता, द्विपक्षीय हित एवं चासोका विविध विषयमा छलफल। गृहमन्त्री ओम प्रकाश अर्यालद्वारा फागुन 21 हुने निर्वाचनका सम्बन्धमा निर्वाचन आयोगसँग छलफल। निर्वाचनका लागि आर्थिक समस्या नहुने अर्थमन्त्री रामेश्वर खनालको भनाई। उद्योग व्यवसायमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन उद्योगी व्यवसायीको सरकारसँग माग र लिबियाको पूर्वी तटमा डुंगा पल्टिँदा 61 जना आप्रवासी बेपत्ता। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।